अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
चिसोले बाँके बर्दियाका चारजना बाढी पीडित बिरामी, बाँकेका बाढी पीडितद्वारा वन कब्जा गरी थमादम टहरा बनाउँदै।
प्रदेश शाखाको मन्त्रालय व्यवस्थापनको कार्य तीव्र, भवन अनुगमन, भेरी नदीमा विद्युत उत्पादनको सम्भाव्यता अध्ययन।
नेपालगञ्जमा जारी शैक्षिक महोत्सवमा आकर्षण, कारोबार लक्ष्य नजिक, स्थानीय तह स्थापनाको 7 महिना पुग्यो, देखिने काम शून्य।
र बाँकेमा गाईको मासुको ओसार पसार तीव्र, गौहत्या घटेको प्रहरीको दावी, बर्दियामा मसला जन्य खेतीतर्फ किसानहरूको बढ्दो आकर्षण।
यस क्षेत्रका पुराना चिर परिचित, दक्ष र अनुभवी, 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पत्थरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज, बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा, केही दिनदेखि अत्याधिक चिसोका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। चिसोले बाँकी बर्दियाका चारजना बाढी पीडित बिरामी छन् भने बाँकीका बाढी पीडितद्वारा वन कब्जा गरी धमाधम टहराहरू बनाउने कार्य सुरु भएको खबर रहेको छ। बाँकी र बर्दियाका चार बाढी पीडित शिविरमा जाडोका कारण विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। उनीहरूमा रुघाखोकी, ज्वरो, निमोनिया, दम जस्ता स्वास्थ्य समस्या देखिन थालेको हो। एएसओएस बालग्राम सुर्खेत र मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले बर्दियाको बारबर्दिया 2, काम्रा गाउँ, गुलरिया 10, रत्नापुर र बाँकेको डुडवा 3, बेतहानी तथा राप्ती सुनारी 7, फतेपुरमा निशुल्क शिविरको आयोजना गर्यो। साउन अन्तिम साता आएको बाढीका कारण स्थानीय 5 महिनादेखि अस्थायी शिविरमा बस्दै आएका छन्। जाडो बढ्दै गएपछि उनीहरूमा विभिन्न स्वास्थ्य समस्या पनि बढेको। राप्ती सुनारी गाउँपालिकाको सिद्धि साईकुमारी सामुदायिक वनको जग्गामा बसोबास गर्दै आएका पीडितले बताए। स्थानीय सीता विकक अनुसार बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकी लगायत समस्या देखिएको छ भने प्रौढमा ज्वरो, खोकी र दम बढ्दै गएको खबर आजको कान्तिपुरमा छापिएको छ।
यसैबीच समयमै व्यवस्थापन गर्न नसक्दा बाढी पीडितले सामुदायिक वन कब्जा गरेर धमाधम बस्ती बसाउन थालेका छन्। गत साउन अन्तिम सता आएको बाढीबाट प्रभावित राप्ती सुनारी क्षेत्रका बासिन्दाले अहिले ओत लाग्ने ठाउँको खोजीमा सामुदायिक वन अतिक्रमण गरेर बस्ती बसाएका हुन्। जीवधनको सुरक्षाका लागि उनीहरूले सडक छेउको सामुदायिक वन मासेर छाप्रा निर्माण गरिरहेका छन्। उनीहरूले राप्ती सुनारी गाउँपालिका 6 र 7 वडामा पर्ने सामुदायिक वनका विभिन्न ठाउँमा टहरा निर्माण गरी बस्ती बसाएका छन्। सामुदायिक वनको जग्गा मासेर धमाधम घर निर्माण गरिरहेको भए पनि सामुदायिक वनका पदाधिकारी भने मौन हुनुहुन्छ। हाल नेपालगञ्ज बगौडा हुलाकी राजमार्ग निर्माण भइरहेको सडक मार्गमै वनको कब्जा गरी बाढी पीडितले धमाधम घर निर्माण गरेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर प्रकाशित छ।
प्रदेश सभाका लागि भवनको टुङ्गो लागेपछि सुर्खेतमा मन्त्रालय व्यवस्थापनका लागि दौडधौप सुरु भएको छ। प्रदेश 6 सरकार गठनपछि रहने मन्त्रालयका लागि वीरेन्द्रनगरमा आवश्यक भवन व्यवस्थापनको काम थालिएको हो। प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रालय, महाशाखा कार्यालय तथा मन्त्री र सचिवका लागि चाहिने आवासका लागि उपयुक्त भवन छनौट गर्ने काम भइरहेको छ। केही दिनपछि नै बैठक बस्नुपर्ने भएकाले प्रदेश सभाका लागि भवनको टुङ्गो भने लागिसकेको छ। वीरेन्द्रनगर स्थित शैक्षिक तालिम केन्द्रमा संसद सभामुखको कार्यालय र संसद सचिवालय राख्ने टुङ्गो लागेको छ। आवश्यक संरचना निर्माण, मरम्मत र रङरोगनका लागि बजेट समेत माग भइसकेको छ। मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्वमा रहेको पूर्व तयारी कार्यदलले पूर्व मुख्यमन्त्रीको कार्यालय मन्त्रालय महाशाखा र आवासका लागि भवनको खोजी सुरु गरिसकेको छ। अन्नपूर्ण पोस्टमा ललित बहादुर बुढाले खबर लेख्नु भएको छ।
भेरी नदीमा 300 मेगावाट विद्युत उत्पादन गर्न निजी क्षेत्रको एउटा कम्पनीले सम्भाव्यता अध्ययनको काम थालेको छ। भेरी इनर्जी प्रालीले भेरी नदी 4 परियोजना मार्फत सम्भाव्यताको काम थालेको छ। उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुसु कुमार जोशीको नेतृत्वको टोलीले यो परियोजनाको सम्भाव्यता अध्ययन सुरु गरेको हो। जाजरकोटको छेडा आसपासमा बाँध बाँधेर जलाशययुक्त हाइड्रो पावर बनाउने गरी काम थालेका छौँ। ऊर्जा विशेषज्ञ खड्ग बहादुर विष्टले भन्नुभयो, पानीको प्रवाह र नदी वरिपरिका पहाडको अव्यवस्थित प्रारम्भिक अध्ययनबाट हामी निकै उत्साहित भएका छौँ। करिब 300 मेगावाट विद्युत उत्पादन हुने हाम्रो अपेक्षा छ। विस्तृत अध्ययनपछि मात्र कति विद्युत उत्पादन हुने र कति लागत लाग्ने त्यसको यकिन हुने उहाँले बताउनुभयो। आजको अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले खबर लेख्नु भएको छ।
बाँकेमा गाईको मासु र सुकुटीको ओसार प्रसार तीव्र रूपमा हुने गरेको तथ्य सार्वजनिक भएको छ। ललितपुरको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गाईको मासु वा सुकुटी भए नभएको पत्ता लगाउन प्रहरी मार्फत महिनापछि नै एउटा नमुना पुग्ने गरेको छ। त्यहाँ पुग्ने गरेको नमुनामध्ये बढी जसो बाँकेबाट पठाइने गरिएको तथ्यले सो कुरा खुलासा गरेको हो। प्रयोगशालाका कार्यकारी निर्देशक जीवन प्रसाद रिजालले बाँके, सुनसरी, दोलखा लगायतका स्थानमा नमुना परीक्षणका लागि आउने गरेको बताउँदै भन्नुभयो, सबैभन्दा बढी बाँकेबाट आउने गरेको छ। गाईको मासु वा सुकुटी भए नभएको ठोकुवा गर्न डिएनए परीक्षण गर्नै पर्दछ। प्रयोगशालाले गत सावनबाट वन्यजन्तुको डिएनए परीक्षण गर्न थालेको हो। दशैं यता बाँकेमा गाई वा गोरु हत्याका घटना प्रकाशमा नआएको बाँके प्रहरीले दावी गरेको छ। दशैंका बेला ओडरापुरमा गाईको सुकुटी सहित एकजना सहित पक्राउ गरेको प्रहरीले सँगै मुद्दा चलाएका बाँकी दुईजनालाई पक्राउ गर्न सकेको छैन। दैनिक नेपालगञ्जमा खबर छ। यता नेपालगञ्जतर्फ ल्याउँदै गरेको यौन उत्तेजना र असुरक्षित गर्भपतनमा प्रयोग हुने प्रतिबन्धित औषधि बरामद हुँदा तस्करी प्रहरी बीचबाटै फरार भएको खुलासा भएको छ। आइतबार सांझ 7 बजेको समयमा नेपालगञ्ज भन्सार कार्यालय अगाडि चेक जाँचमा रहेका सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्मका 5 जना जवानको बीचबाटै औषधि तस्कर भाग्न सफल भएको खुलेको हो। सशस्त्र प्रहरी बलका कार्यवाहक इन्चार्ज प्रहरी निरीक्षक टीकाराम गोसाईले सहायक प्रहरी निरीक्षकको कमाण्डमा खटिएका 5 जना सशस्त्र प्रहरी जवानले अवैध औषधि बोकेको ई रिक्सा चेक जाँच गर्दा प्रतिबन्धित औषधि बरामद भएको र सोही समयमा तस्कर फरार भएको बताउनु भएको छ। यता नेपालगञ्ज सहित कोहलपुर खजुरा क्षेत्रमा गोप्य तरिकाले बिक्री हुने गरेको उत्तेजक र गर्भपतनको औषधि ग्रामीण क्षेत्रमा खुलेआम बिक्री भइरहेको पाइएको छ। खुला सिमानाबाट भारतीय क्षेत्रमा रहेका औषधि तस्कर सिधै मेडिकल सञ्चालकलाई प्रतिबन्धित औषधि पठाउने गरेको खुलेको हो। बाँकेको बेतहनी क्षेत्रमा झोले उपचारमा सक्रिय एक युवाले गाउँमा अधिकांश मानिसहरूलाई औषधिको नाम नै कण्ठ भएको बताए। आजको दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
बाँकीमा सूचनाको हक र सुशासनको क्षेत्रमा क्रियाशील संस्था सूचना र मानवाधिकार अनुसन्धान केन्द्र बाँकेले स्थानीय तहमा कसरी पारस्परिक जवाबदेहिताका वातावरण सिर्जना गर्न सकिन्छ भन्ने सम्बन्धमा सरकारवालाहरूसँग छलफल गरेको छ। छलफलमा आइएचआरसीका अध्यक्ष विश्वजित तिवारी, युएसएड एफएचआई 360 उपप्रमुख सजना महर्जन र सुशासन एआई जर विकास पन्थीले नेपालगञ्ज नगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा र उपप्रमुख उमा थापा मगरसँग नेपालको नयाँ सङ्घीय संरचनामा पारस्परिक जवाबदेहितामा नागरिक समाजको भूमिकाबारे छलफल गरेका छन्। नागरिक समाज सदैव निष्पक्ष भएर लाग्नुपर्ने उपप्रमुख थापाले बताउनुभयो। नागरिक समाज र जनप्रतिनिधिले उत्तरदायित्व र जवाबदेहिता ध्यान दिनुपर्ने सहभागिताले जोड दिएका थिए। सो छलफलको क्रममा प्रमुख राणाले नागरिक समाजको भूमिका सदैव खाँचो रहेकोले निरन्तर नागरिक समाज विकासको पाटोमा सहयात्री बन्नुपर्नेमा जोड दिनुभयो। आजको मिशन टुडेमा खबर प्रकाशित छ।
नेपालगञ्जमा जारी 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको कारोबार लक्ष्य नजिक पुगेको छ। कारकान्दोस्थित सडक विभाग परिसरमा बिहिबारबाट पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव 2074 सञ्चालनमा रहेको छ। चौथो दिन आइतबारसम्म करिब 65 लाख रुपियाँ कारोबार भइसकेको आयोजक नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ बाँकीले जनाएको छ। महोत्सव प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले प्रदर्शनी अवधिभर 1 करोड रुपियाँ कारोबार हुने लक्ष्य राखिएको बताउनुभयो। प्रदर्शनीमा राखिएका स्टलबाट विभिन्न विधाका पुस्तक, कापी तथा स्पोर्टका आइटम बिक्री भइरहेका छन्। कारोबार एकदमै सन्तोषजनक रहेको छ, उहाँले भन्नुभयो। नागरिकमा अर्जुन अलीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा बालबालिकाले विद्यालय छोड्ने कारण
सी विकासका लागि अहिले परियोजना नै सुरु भएको छ, होइन, त्यही हिसाबले अगाडि बढेको छ। अनि त्यहाँबाट अहिले तपाईँको पढाइ समूहहरू गठन भएका छन्, छात्रवृत्तिका कार्यक्रमहरू पनि छँदैछन्।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू:
गोठ सधैँ सुक्खा र सफा राख्ने,
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने,
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने,
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने,
दुध दुहिसकेपछि पोभिडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिकसँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
गरिबी र अशिक्षाले गर्दा बाँकी जिल्लामा बालबालिकाहरू बीचमै विद्यालय छाड्ने गरेका छन्। जिल्ला शिक्षा कार्यालय बाँकीको तथ्याङ्क अनुसार 8% बालबालिकाले भर्ना भएर विद्यालय छाड्ने गरेको तथ्य सार्वजनिक भएको छ। यसै विषयमा कुराकानी गर्दै बाँकीका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउद:
अब बाँकीमा हाम्रो अब खास गरेर ड्रप आउटको दर त हाम्रो धेरै छैन, 8% हाराहारीमा छ होला, त्योभन्दा बढी छैन। क्लासको दोहोऱ्याउने र दरहरू मात्रै अलिकति बढी हो। अब हाम्रो उसको हिसाबले पनि हामी 96% भर्ना दर चाहिँ छ हाम्रो, होइन। विद्यालय छोड्ने तल्लो तहमा त्यति देखिँदैन, तर तुलनात्मक रूपले तलभन्दा माथि साइकल पुरा गर्ने सङ्ख्या चाहिँ नै घटिराखेकै छ सन्त, होइन।
बाँकेमा कति कक्षादेखि माथिको चाहिँ नि विद्यार्थीहरू विद्यालय छोड्ने चाहिँ नि दर बढी छ
धेरै जसो। यो कक्षा 8 उत्तीर्ण गरिसकेपछि त्यो बिचमा चाहिँ छोड्ने दर अलिकति त्यहाँबाट देखिया छ।
यो सबै बालबालिकाहरूलाई विद्यालयमा टिकाउने वातावरण कसरी बनाउन सकिन्छ?
किनभने हामीले धेरै जस्तो नगरपालिकामा पनि यो दैनिक उपस्थितिको एउटा रुटिन सहित चार्टै सहित हामीले त्यसलाई अन्य संस्थाहरूको सहयोगमा पनि त्यसलाई हामीले अगाडि बढायौँ। त्यति गर्दा केही अलिकति सुधार चाहिँ भएको छ र बहस चाहिँ हामीले अगाडि बढाएछौँ। अब शिक्षकहरूलाई पनि हामीले यो उपस्थिति दर बढाउनुहोस् भन्ने छ। हामीले अबको सन्दर्भमा थोरै केही सुधार होला कि भन्ने हामीले आशा अपेक्षा गरेका छौँ। किनभने अब स्थानीय तहमा सबै शैक्षिक प्रशासन पनि स्थानीय तह मार्फत नै सञ्चालन हुने भावनाले अलिकति त्यो स्थानीय तहहरू पनि अब सक्रिय भएको अवस्था, निर्वाचित पदाधिकारी पनि आइसकेको स्थितिमा अलिकति त्यहाँ बहस चलाउँदाखेरि वडासम्म त्यो बहस अगाडि बढ्छ, वडा भएपछि टोलसम्म जाने हुनाले अब यसलाई अलिकति सुधार गर्न केही हामी सफल हुन्छौँ कि भन्ने हामीले आशा लिएका छौँ।
खास गरी यो विद्यार्थीहरूले के कारणले विद्यालय छोड्छन्?
यस्तो छ, अब यसको के भने अलिक ठुलो कक्षाहरूको अभिभावकहरूको चाहना के आय आर्जनतिर पनि लगाउने हिसाबले त्यहाँ छोडेको अवस्था छ। अर्को अब यो अभिभावकहरू कामकाजमा व्यस्त हुने विद्यालय पठाएको भन्ने पनि भन्छन्, तर चाहिँ नि अब उनीहरूले त्यो बच्चाहरूको हेरचाह गर्न नसके अवस्था छ। एउटा कहीँ कतै फेरि हाम्रो पनि कुनै ठाउँमा कमजोरी हुनसक्छ। अब बच्चालाई फेरि अहिले हाम्रो एउटा ठुलो समस्या कहाँनिर हो भने बच्चालाई चाहिँ नि पुनः पनिसमेन्ट दिन नमिल्ने।
यो बाँकेमा विद्यालय छोड्ने संख्या घटाउनको लागि के कार्यक्रमहरू गर्दै हुनुहुन्छ?
विद्यार्थी संख्या घटाउन त थुप्रै छन् नि, अहिले अब खास गरेर आधारभूत तहमै हो भोलि ड्रप आउट हुने अवस्था पनि। अब त्यसमा त तपाईँको हामीले अब अहिले एकदेखि तिनसम्मको यो सी विकासका लागि अहिले परियोजना नै सुरु भएको छ होइन, त्यही हिसाबले अगाडि बढेको छ। अनि त्यहाँबाट अहिले तपाईँको पढाइ समूहहरू गठन भएका छन्, छात्रवृत्तिका कार्यक्रमहरू पनि छँदैछन्, दलित जनजातिका लागि छात्रवृत्ति अब यो कार्यक्रम पनि छँदैछ। अब त्यसपछि टेस्टमा अब यो निशुल्क पाठ्य पुस्तकको कार्यक्रम पनि छँदैछ। अनि त्यसपछि भएन भनेर अनि शैक्षिक सामग्री खरिददेखि लिएर विभिन्न किसिमका विद्यालय दिने स्रोत साधनहरूको पनि कमी नभएर बच्चाहरूलाई चाहिँ विद्यालयमा आकर्षित गर्ने किसिमको वातावरण सिर्जना गर्ने काम पनि भइरहेको छ।
अब अन्त्यमा यो विद्यालय छोड्ने समस्या समाधानका लागि स्थानीय तहमा रहेका विद्यालय तथा अभिभावकहरूको भूमिका के हुन्छ त?
अब हामीले स्थानीय तहहरूमा त अब स्वतः स्फूर्त रूपमा उहाँहरूलाई अब अधिकार त्यो स्थानीय तहहरूमै गएर काम गरिरहेछ। हाम्रो साथीहरू गइसके, हामी त्यहीँ गएर बसेर काम गर्ने हो। त्यो हुँदाखेरि अब स्थानीय तहहरूलाई अलिकति निर्वाचित पदाधिकारीज्यूहरूलाई अब यस सम्बन्धमा कति बच्चा बाहिर छन्, कति भित्र छन्, कति विद्यालयहरूको उपस्थिति दर के छ, शिक्षक विद्यार्थीको उपस्थितिको अवस्था के छ, त्यसलाई विश्लेषण गरेर अगाडि बढ्नुपर्छ। अभिभावकहरूको भूमिका त उहाँहरूले विद्यालय पठाउनेदेखि लिएर बच्चा विद्यालय गयो वा गएन, अब छ कि छैन विद्यालयमा, विद्यालयमा गएर पनि आफ्नो बालबालिका मेरो बालबालिका विद्यालयमा उपस्थित छैन भन्ने कुराहरू उहाँहरूले पनि हेरिदिनु पर्छ। त्यो हामी उहाँहरूलाई पनि आग्रह गर्न चाहन्छौँ र सँगसँगै अब हाम्रो संस्थाहरूमा विद्यालयहरूमा काम गर्ने साथीहरूलाई पनि उपस्थिति दर बढाउनलाई सक्रियताका लागि उहाँहरूको पनि त्यतिकै अब भूमिका रहन्छ।
बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउद र शम्भु थारू। अब अर्को सन्दर्भ, बर्दियामा केही वर्ष यता मसला जन्ने खेतीतर्फ किसानहरूको आकर्षण बढेको छ। बर्दियाको बाँसगढीमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान प्राप्त मसला प्रशोधन तथा बजारीकरण उपआयोजना सञ्चालनबाट कृषकहरूको मसला खेतीतर्फ आकर्षण बढेको हो। उपआयोजना सञ्चालन भए यता पाँचवटा समूहका करिब 110 किसानहरूले मसला खेती गरिरहेका छन्। आजको मिसन टुडेमा रावण विश्वकर्माले खबर लेख्नु भएको छ।
स्थानीय तह निर्वाचन सम्पन्न भएको 7 महिना बितिसक्यो। यस अवधिमा के काम भए? जनप्रतिनिधिले देखाउने गतिला काम एउटै पनि छैनन्। सबैसँग वही जवाब छ, निर्वाचन आचार संहिता र स्थानीय शासन ऐन जारी हुन ढिलाइ हुँदा खासै काम गर्न सकिएन। स्थानीय तहले नियमित बाहेक अन्य काम गर्न नसक्दा आलोचना समेत हुन थालिएको छ। वीरेन्द्रनगर प्रदेश 6 को राजधानी हुने पक्कापक्की भइसकेको छ। सरकारले प्रस्तावित राजधानीका रूपमा आवश्यक संरचना व्यवस्थापन गर्दैछ, तर वीरेन्द्रनगर नगरपालिकाले भने नगर क्षेत्रमा सुधारका न्यूनतम योजना सञ्चालन पनि गर्न सकेको छैन। यता नेपालगञ्ज 2 दशकसम्म स्थानीय निकाय जनप्रतिनिधि विहीन हुँदा विकास निर्माणका काम ठप्प प्राय थिए। स्थानीय तह चुनावपछि भने कामले गति लिन थालेको छ। जनप्रतिनिधिहरू नगर तथा गाउँसभा सकाएर योजना कार्यान्वयन गर्न थालेका छन्। जिल्लामा सबैभन्दा पहिलो गाउँसभा गरेको खजुरा गाउँपालिकाले ग्रामीण सडक स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ। उक्त पालिकाले 6 करोडको बजेट सडक पूर्वाधारका लागि छुट्याएको छ। कान्तिपुरमा खबर छ।
नेपालमै पहिलोपटक भेरी बबई ड्राइभर्सन आयोजनामा प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन टिबिएमले एक महिनामा एक किलोमिटर सुरुङ खनेको छ। राष्ट्रिय गौरवको यो आयोजनामा कार्तिक 20 गते नोभेम्बर 6 टिबिएम प्रयोग गरिएको थियो। एक महिनामा टिबिएम मार्फत एक किलोमिटर सुरुङ खन्न हामी सफल भएका छौँ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सिडिई रुक्मानन्द खनालले भन्नुभयो, अहिलेकै गतिमा काम अगाडि बढे तोकिएकै समयमा सुरुङ खन्ने काम सम्पन्न हुन्छ। फेरि बबई डाइभर्सन आयोजनामा करिब एक महिनाको जडानपछि मेसिनले 6 नोभेम्बरदेखि सुरुङ खन्न थालेको हो। आजको नागरिकमा नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
नेपालगञ्जको निलसागर वृद्धाश्रमको शिव पार्वती निवास कैलाश भवन निर्माण सहयोगार्थ श्रीमद् भागवत धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ आजबाट सुरु हुँदैछ। हिन्दू जागरण नेपाल बाँकेको मूल आयोजनामा महायज्ञ सञ्चालन हुन लागेको हो। स्थानीय बागेश्वरी मन्दिर परिसरको पार्कमा पुस 4 गतेबाट आजबाट सुरु हुने महायज्ञ 11 गतेसम्म चल्ने मूल समारोह समितिका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो। महायज्ञमा वाचन शिरोमणि पण्डित श्री कमल उपाध्यायले कथा वाचन गर्ने बताइएको छ। नागरिकमा खबर छ, पश्चिम डायरीमा संहिता कार्यान्वयनप्रति नागरिक प्रतिक्रिया।
भाषणमा मात्रै सबै कुरा सीमित भयो भने यो भन्न सकिँदैन। यदि साँच्ची नै संहितालाई चाहिँ राम्रो रूपले अगाडि बढाउने हो भने यो अत्यन्त लाभदायक छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
डाक्टर राजन पाण्डेको क्लिनिक सरीको सूचना।
प्रमुख कन्सल्टेन्ट फिजिसियन 11 तहका डाक्टर राजन पाण्डेको क्लिनिक सिद्धार्थ अस्पतालबाट सगरमाथा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली जिल्ला प्रशासन कार्यालयको सामुन्ने बास्कोटा मार्केटमा यही मङ्सिर 15 गतेदेखि सरेको जानकारी गराउँदछौ।
सम्पर्क नम्बर 9869179125 र 9863600। सगरमाथा पोलिक्लिनिक बास्कोटा मार्केट नेपालगञ्ज।
Hyundai Traffic Safety.
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50% कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। मुलुकको पुनर्संरचनापछि नेपालको संविधानमा राजनीतिक दलका बारेमा व्यवस्था गरेअनुसार अहिले राष्ट्रिय दल 5 मात्र बन्न सफल भएका छन्। स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेको छ। प्रदेश राजधानी तोक्ने, प्रदेश प्रमुख तोक्ने कामको पनि तयारी तीव्र छ। सङ्घीय संरचना अनुसार देशमा अब विकास हुने पनि अपेक्षा गरिएको छ। यसै विषयमा साथी शम्भु थारूले सङ्कलन गर्नुभएको आजको नागरिक आवाज।
मेरो नाम चाहिँ सुमन सेन ठकुरी। अहिले देश चाहिँ नयाँ चाहिँ एउटा संहिता संरचनामा जुन गएको छ, हामीलाई धेरै नै खुसी लागेको छ। अहिले सबै निर्वाचनहरू सम्पन्न भएको अवस्थामा र भावी बन्ने अब सरकार जुन संहिताको अभ्यासमा अब लागिरहेको अवस्था छ, हामी जनताको एउटा आशा के छ भनेपछि विकास होस्, होइन, शान्ति सुरक्षा होस्, रोजगारीको अवसरहरू चाहिँ सिर्जना हुन सकोस्।
जया गौतम। महिलाहरू, दिदी बहिनी, दाजुभाइहरू, पढेका शिक्षित तर बेरोजगारहरूले पनि केही रोजगारहरू अब धेरै कुराको आशा छ, अब विकास होला, त्यसका बाटाघाटा बन्लान्।
कृष्ण प्रसाद शर्मा बाघले, सीमादरारको अधिकारलाई स्थानीय निकाय अनि प्रदेशमा आइपुग्नु राम्रो हो। चुनौती तर र यसलाई अनि अवसरको रूपमा लिएर नवनिर्वाचित जनप्रतिनिधिहरूले यसलाई विशेष ध्यान दिएर अगाडि बढेको खण्डमा यो सफलताका साथ गएर सङ्घ र स्थानीय तह सबै अधिकारहरू जनप्रतिनिधि मार्फत जनतामा पुग्ने महसुस आभास हुन्छ।
मेरो नाम गङ्गा लम्साल। संहिता कार्यान्वयनमा गयो, व्यवहारमा पनि जान पर्यो के, खालि गोलीमा मात्रै व्यवहारमा पनि उतार्न पर्यो, बेरोजगारी महिलाहरूले रोजगारी पाउनु पर्यो, नेपालबाट विदेशमा रोजगारमा जाने मान्छेलाई यहीँ रोकेर यहीँ कार्यान्वयन हुनु पर्यो, सबैका आवाजहरू सुनिदिनु पर्यो नेताले।
जीवन पौडेल, संहिता वास्तवमा सबैको लागि चाहिने अत्यन्त राम्रो कुरा हो। भाषणमा मात्रै सबै कुरा सीमित भयो भने यो भन्न सकिँदैन। यदि साँच्ची नै संहितालाई चाहिने राम्रो रूपले अगाडि बढाउने हो भने यो अत्यन्त लाभदायक छ।
चुनावको अन्तिम नतिजा आएसँगै जिल्लाका चोक चोकमा नयाँ बन्ने सरकार र वाम गठबन्धन बीच पार्टी एकीकरणको विषयले गाउँमा चर्चा पाउन थालेको छ। दुई चारजनाको समूह जुड्दा बित्तिकै देशको समसामयिक राजनीतिको विषयमा चर्चा हुने गरेको देखिन्छ। व्यापारी, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसानहरूलाई समेत सरकार गठन र पार्टी एकीकरणको चासोले छोएको छ। चुनाव त यसअघि नै भइरहेको थियो। बिजुवा र भौगो रोडमा व्यवसाय गर्दै आएका बाङ्गे सिमल दोस्रो भानका झवेन्द्र शर्माले भन्नुभयो, देशका दुई ठूला वाम पार्टीले चुनावी तालमेल गरेकाले यसपालि धेरै चासो बढेको हो। आजको अन्नपूर्ण पोस्टमा केशर रोकाले खबर लेख्नु भएको छ। यो प्युठानको खबर हो।
11 फागुन 2059 टेकबहादुर शाही रुकुमको खारामा सेनाको गोली लागेर गम्भीर घाइते हुनुभयो। उहाँ त्यति बेला तत्कालीन माओवादी जनमुक्ति सेनामा कार्यरत हुनुहुन्थ्यो। पेटमा लागेकाले जीवन मरणको अवस्थामा पुग्नुभयो। भारतमा लामो उपचार समय बिताए पनि उहाँको करिब 15 लाख रुपियाँ खर्च भयो, तर निको भएन। घरखेत बेच्दा समेत निको भएन। उहाँले दुःख पोख्दै भन्नुभयो, उपचारमा लागेको ऋण तिर्न सकेको छैन। सदरमुकाममा चिया खाजा पसल सञ्चालन गर्दै आउनुभएका उहाँ सरकारबाट निशुल्क उपचार पाउने भएपछि खुसी हुनुभएको छ। अन्नपूर्ण पोस्टमा एकराज थापाले खबर लेख्नु भएको छ। यता तिब्बत सीमा स्थित मुगु गाउँको चौकीमा कार्यरत प्रहरी जाडो छल्न औल झरेका छन्। जाडोले मुगु गाउँका स्थानीय औल झरेपछि करिब 4 महिनाका लागि प्रहरी चौकी पनि पुलुमा सारिएको छ। उता सल्यानको त्रिवेणी गाउँपालिका 3 गोरेज्यूलाका 15 वर्षीय राजन बोहरा त्रिवेणी मावि सरीकोटमा कक्षा 7 अध्ययनरत हुनुहुन्छ। परिवारको भरपर्दो आमदानी नभएपछि उहाँ र साथीहरू समूह बनाएर शनिबार तथा विद्यालय समय बाहेक खोलाको बालुवा सङ्कलन गरी बिक्री गर्दै आउनुभएको छ। कान्तिपुरमा खबर छापिएको छ।
नेकपा माओवादी केन्द्र सल्यानमा समान्तर कमिटी निर्माण भएको छ। चुनावदेखि 2 खेमामा विभाजन भएका पोलिट ब्युरो सदस्य कर्णबहादुर बुढाथोकी, उमाकान्त शर्मा, भीमप्रकाश शर्मा, दीपक शर्मा लगायतका नेताहरूले समान्तर कमिटी निर्माण गरेका छन्। आजको नागरिक पश्चिमेलीमा गणेश विकले खबर लेख्नु भएको छ। यो रुकुमको खबर हो। यता मानव र पशुपन्छीलाई दिइने एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने सम्बन्ध क्षेत्रका चिकित्सकले बताएका छन्। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत, अब बन्ने नयाँ सरकारप्रति नागरिक अपेक्षाका विषयमा आजको नागरिक मत केन्द्रित रहेको छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 10 भिरकुटी नगरकी सरला विष्टको विचार।
अब बन्ने सरकारमा चाहिँ 5 वर्षसम्म एउटैले सरकार गठन गर्नु परोस् होइन, उहाँहरूले चाहिँ 3 महिना 4 महिनामा चाहिँ सरकार परिवर्तन नगरेर एउटा दिगो हिसाबले अगाडि बढ्ने, जसमा शिक्षा स्वास्थ्य कृषिमा सुधार ल्याउने होइन, त्यसमा चाहिँ लगानी गर्ने र विकासका कामहरू गर्ने, जस्तो बाटोघाटोहरू, पुलहरू र जुन विदेश गएका युवाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ स्वदेशमै नै रोजगार दिएर बेरोजगारी समस्याबाट मुक्त गराउनु पर्यो र जुन देशलाई आर्थिक भार भइरहेको छ यो आर्थिक भारलाई कसरी कम गर्ने भनेर आर्थिक संकल्प गरेर आफ्नो देशलाई आर्थिक रूपमा वृद्धि विकास गर्नतिर लाग्नु पर्यो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चिसोले बाँके बर्दियाका 4 बाढी पीडित बिरामी, बाँकेका बाढी पीडितद्वारा वन कब्जा गरी धमाधम टहरा बनाउँदै।
प्रदेश शाखा मन्त्रालय व्यवस्थापन कार्य तीव्र, भवन अनुगमन, भेरी नदीमा विद्युत उत्पादनको सम्भाव्यता अध्ययन।
नेपालगञ्जमा जारी शैक्षिक महोत्सवमा आकर्षण, कारोबार लक्ष्य नजिक, स्थानीय तह स्थापनाको 7 महिना पुग्यो, देखिने काम शून्य।
र बाँकेमा गाईको मासुको ओसार पसार तीव्र, गौहत्या घटेको प्रहरीको दावी, बर्दियामा मसलाजन्ने खेतीतर्फ किसानहरूको बढ्दो आकर्षण।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योग्यसँगै लक्ष्मी र मराकिस बिदा हुन्छौँ। आज पुष 4 मङ्गलबार December 19 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।